الحمد لله وكفى وسلام على عباده الذين اصطفى أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وما جعلنا لبشر من قبلك الخلد أفإن مت فهم الخالدون كل نفس ذائقة الموت ونبلوكم بالشر والخير فتنة وإلينا ترجعون إلى الآخرة سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم أرنا الحق حقا وارزقنا اتباعه وأرنا الباطل باطلا وارزقنا اجتنابه ربنا زدنا علما آج کی کلاس مختصر ہی ہو سکے گی آدھے گھنٹے سے زیادہ آلریڈی گزر چکا ہے سفر کل کے کر کے کل ہم پہنچے ہیں یہاں سعودی عرب واپس کراچی سے تو سفر کی اپنی تھکن اور جو اس کی مصروفیات ہوتی ہیں وہ اپنی جگہ پر اور پھر ایک اندوہناک خبر آئی کہ ہمارے سگے ماموں کا رات کو انتقال ہو گیا تو اس میں بھی کافی مصروفیت رہی اس وجہ سے بھی کہ ان کے ایک بیٹے یہاں پر رہتے ہیں تو ان کے پاس جانا وغیرہ اور پھر ابھی جب کلاس کے لیے تیاری کر رہے ہیں تو پتا چلا کہ شاید سفر میں یہ جو معرف القرآن کی جلد ہم استعمال کرتے ہیں پڑھانے کے لیے آپ کو تو وہ جلد لگتا ہے کہ وہیں رہ گئی ہے تو اب جو ہے اسکرین سے ہی آپ کو پڑھانے کی کوشش کر رہے ہیں فی الحال تو جہاں تک اس حدیث کو یاد ہے کہ ہم نے ان آیات کی خلاصہ تفسیر تک مکمل کر لیا تھا پڑھ کے اور معارف و مسائل اس کلاس کے اندر شروع کرنے تھے اگر کسی کو کچھ اور یاد ہے کسی کے پاس کوئی نشان ایسا لگا ہوا ہے کہ ایسا نہیں ہے تو پلیز مجھے بتا دیجیے تو ہم معارف و مسائل سے پڑھنا شروع کرتے ہیں تو معارف و مسائل میں حضرت محمد مفتی محمد شفیع رحمۃ اللہ علیہ فرماتے ہیں وما جعلنا لبشر من قبلك الخلد کہ ہم نے نہیں بنایا کوئی بشر آپ سے پہلے ایسا کہ وہ ہمیشہ رہنے والا ہو تو اس کی تشریح میں یا اس کی تفسیر میں فرماتے ہیں کہ سابقہ آیات میں کفار و مشرکین کے باطل دعووں اور مشرکانہ عقیدوں کی جن میں حضرت مسیح یا عزیز علیہ السلام یعنی یہ جو خدا کا بیٹا قرار دینا ہے یا یہ کہ آسمان پر اٹھا لیا جانا یہ آسمان پر اٹھا لیا جانا تو ایک مسلمانوں کا عقیدہ ہے حضرت مسیح علیہ السلام کے بارے میں اور کچھ یہ کہ حضرت عزیز عزیر حضرت عزیر علیہ السلام کے بارے میں بھی عزیز نہیں عزیر تو کافروں نے بھی مسیح اور حضرت عزیر علیہ السلام کو خدا کا بیٹا قرار دینے والا گناہ کیا ہے عیسائیوں نے حضرت مسیح علیہ السلام کو اور یہودیوں نے حضرت عزیر علیہ السلام کو تو اس تحت فرماتے ہیں کہ سابق آیات میں کفار مشرکین کے باطل دعووں اور مشرکانہ عقیدوں کی جن میں حضرت مسیح یا عزیر علیہ السلام وغیرہ کو خدائی کا شریک یا فرشتوں اور مسیح علیہ السلام کو خدا تعالی کی اولاد کہا گیا ان گمراہ کن عقائد کی تردید و ابطال واضح دلائل کے ساتھ آیا ہے جس کا مخالفین کے پاس کوئی جواب نہیں تھا ٹھیک ہے کہ یہ کسی قابل تو نہیں ہوتے جو اللہ تعالیٰ کی مخلوق ہوتی ہیں خود سے کچھ نہیں کر سکتے اللہ تعالیٰ کی اجازت و مرضی کے بغیر یہ کچھ بھی نہیں کر سکتے اور تم ان کو اللہ تعالیٰ کا شریک ٹھہرا رہے ہو بہت سارے دلائل ہم پچھلی کلاسز کے اندر پڑھ چکے ہیں ان کے بارے میں بات کر چکے ہیں تو ان لوگوں کے پاس ان دلائل کا کوئی جواب نہیں تھا خالی عقلی دلائل نہیں تھے یہ دلائل جو ہوتے ہیں یہ دو قسم کے ہوتے ہیں ایک کہتے ہیں عقلی دلائل کا مطلب کہ آپ کوئی ایسی یعنی عقل والی بات کریں ایسی سمجھ والی بات کریں کہ اگلا بندہ اس کا انکار نہ کر سکے وہ پہلے سے ہی ایسی باتوں سے ایگری کرتا ہو کہ جن کو بنیاد بنا کر کے نا آپ پھر اگلا ایک ایگریمنٹ ایک آرگیومنٹ پیش کریں اس کے سامنے وہ اس آرگیومنٹ کا بھی انکار نہ کر سکے ٹھیک ہے تو اس کو عقلی دلیل کہتے ہیں اور دوسری دلیل ہوتی ہے نقلی دلیل یہ وہ والا نقلی نہیں جو ہم اردو زبان میں عام طور پہ نقلی کا لفظ استعمال کرتے ہیں فیک چیز کے لیے، کہ اصل نہیں ہے بلکہ نقل ہے، اصلی چیز نہیں ہے بلکہ، یعنی اصلی گھی نہیں ہے بلکہ نقلی گھی ہے، ٹھیک ہے؟ تو یہ ہم فیک یعنی ایک، یعنی ایک بری معنوں میں استعمال کرتے ہیں لفظ نقلی کو. لیکن دین کے علوم کے اندر جو نقلی دلیل کا لفظ استعمال کیا جاتا ہے، یہ ایک اچھے معنی میں استعمال کیا جاتا ہے، جو کہ یہ ہے کہ جب کہ نقلی دلیل وہ دلیل ہوتی ہے، یعنی وہ پروف، وہ آرگیومنٹ جو کہ آپ کہیں سے نقل کر کے بتا رہے ہو، کسی قابل اعتماد ذریعے سے نقل کر کے آپ وہ آرگیومنٹ آگے پیش کر رہے ہوں، ٹھیک ہے، کاپی کر کے آگے پیش کر رہا ہوں، کہیں سے سن کر کے آپ پیش کر رہا ہوں، اور وہ جہاں سے آپ نے سنا ہے وہ ایک بہت ہی مستند قسم کا ذریعہ ہے. تو اس وجہ سے نقلی دلیل جو ہے نا، اس کے اندر قرآن بھی آ جاتا ہے، کیونکہ قرآن کیا ہے؟ یہ اللہ تعالیٰ کی طرف سے دیا ہوا ہدایت نامہ ہے. تو اس کے اندر سے اگر آپ کوئی دلیل نکال کر کے آگے پیش کرتے ہیں نا، تو اس کو نقلی دلیل کہتے ہیں. مثال کے طور پر کوئی مسلمان ہے جو کہ قرآن کو مانتا ہے کہ اللہ کی کتاب ہے، قرآن سچ ہے، قرآن کے اندر کوئی بات غلط نہیں ہو سکتی، تو اب اس کی کسی غلط فہمی کو دور کرنے کے لیے آپ کوئی قرآن کی آیت پیش کریں اس کے سامنے کہ دیکھو اللہ تعالیٰ قرآن مجید میں یہ فرما رہے ہیں، تو پھر آپ کیسے اس بات کا انکار کر سکتے ہیں؟ تو یہ دلیل جو ہے نا، یہ نقلی دلیل کہلائے گی، ٹھیک ہے، نقلی دلیل کہلائے گی، کیونکہ آپ نے قرآن سے نقل کر کے اس دلیل کو سامنے پیش کیا. اسی طرح حدیث مبارکہ سے نقل کر کے اس دلیل کو آپ نے پیش کیا، تو وہ بھی نقلی دلیل کہلائے گی. تو ان کافروں کو قرآن نے، کیونکہ یہ لوگ تو قرآن کو مانتے نہیں تھے نا، یہ تو نبی علیہ السلام کو نہیں مانتے تھے، تو قرآن نے ان کے سامنے عقلی اور نقلی دونوں دلیلیں پیش کریں. وہ کیسے؟ یہ تو قرآن کو مانتے ہی نہیں تھے، تو پھر قرآن کو تو یہ بطور نقل یعنی بطور دلیل کی پیش نہیں کیا جا سکتا تھا. تو ان کے سامنے ایک تو عقلی دلیل کہ دیکھو اللہ تعالیٰ کو تم مانتے ہو کہ وہ خالق ہے، وہ مالک ہے، اور یہ جو بت ہیں یا یہ جو انسان ہیں جن کو تم اللہ کا بیٹا کہہ رہے ہو، یہ تو نہ خالق ہیں نہ تو یہ مالک ہیں، ہے نا، تو یہ کیسے اللہ کے بیٹے ہو سکتے ہیں؟ یہ تو ہو گئی عقلی دلیل. اور نقلی دلیل کیا پیش کری قرآن نے؟ نقلی دلیل قرآن نے پیش کرنے کے لیے اپنے آپ کو استعمال نہیں کیا، کیونکہ قرآن کو تو یہ لوگ مانتے ہی نہیں تھے، پھر کس کو استعمال کیا؟ قرآن نے پھر جو پچھلی آسمانی کتابیں تھیں، ان کے ریفرنسز دیے کہ دیکھو تمہیں پہلے پتا ہے کہ جو ابراہیم علیہ السلام کے اوپر وحی نازل ہوئی تھی، اس وحی کے اندر کوئی یعنی شرک نہیں تھا، اس کے اندر وہ خالصتاً اللہ تعالیٰ کی توحید کے اوپر تھی، ٹھیک ہے. تو اب یہ لوگ ابراہیم علیہ السلام کو تو مانتے تھے، اسماعیل علیہ السلام کو تو مانتے تھے، موسیٰ علیہ السلام کو تو کب ان کو پتا تھا کہ موسیٰ علیہ السلام اللہ کے نبی تھے، ٹھیک ہے. تو یہ دلیلیں جو ہے نا پھر نقلی دلیلیں بن گئی توحید کی، ٹھیک ہے. تو قرآن نے اس طریقے سے ان کے سامنے ایسے دلیلیں دیں کہ جن دلیلوں کا ان مخالفین کے پاس کوئی جواب نہ تھا، ٹھیک ہے. ایسے مواقع میں جب مخالف حجت و دلیل سے مغلوب ہو جائے تو جھنجھلاہٹ پیدا ہوتی ہے، ٹھیک ہے. یعنی جب آپ عقلی دلائل سے یا نقلی دلائل سے کنونس کر دینا اپنے مخالف کو، تو اب دو صورتیں ہوتی ہیں. ایک صورت تو یہ ہوتی ہے کہ وہ آپ کی بات مان جائے، ٹھیک ہے نا، اور آپ سے متفق ہو جائے، اور دوسری صورت یہ ہوتی ہے کہ وہ پھر بھی نہ مانے اور وہ ضد کی وجہ سے، آپ کی نفرت کی وجہ سے، اپنے تکبر کی وجہ سے، جو بھی ریزن ہو، وہ آپ کو پھر بھی نہ مانے، حالانکہ آپ اس کو عقلی طور پر کنونس کر چکے ہیں، پھر بھی نہ مانے. تو اس وقت کیا ہوتا ہے کہ ایسا مخالف جو ہوتا ہے نا، جو کہ ضد اور انانیت کی وجہ سے بات ماننے سے انکار کر دیتا ہے، تو اس کے اندر پھر ایک فرسٹریشن پیدا ہوتی ہے، جھنجھلاہٹ پیدا ہوتی ہے، غصہ پیدا ہوتا ہے، اور پھر وہ جو ہے نا یعنی ظاہر ہے پھر نقصان پہنچانے کی بھی کوشش کرتا ہے کسی طریقے سے، ٹھیک ہے. اسی وجہ سے جب کوئی ہمیں کوئی بات سمجھا رہا ہو اور اگر ہم حق پر ہیں اور ہمیں کنفرم پتا ہے، ساری دلیلیں ہمارے پاس موجود ہیں کہ ہم حق پر ہیں، ٹھیک ہے، لیکن وہ پھر بھی ہمیں किसी गलत बात के ऊपर समझाने की कोशिश कर रहा है, फिर भी हमें बोल रहा है कि नहीं ऐसे नहीं, ऐसा होता है, ऐसा होता है, वैसा होता है। और आपको पता है कि भाई वो बेवकूफ़ी की बातें कर रहे हैं, वो खाम खाम में जो है ना वो एक यानी अजम्पशंस की बुनियाद पर जो है वो अपनी बातें किया चला जा रहा है। उसकी बात के अंदर कोई कोई सॉलिड बात तो है नहीं, कोई दलील तो उसके पास है नहीं, ठीक है। तो उस वक्त ना फिर हमें झुंझुलाहट का शिकार नहीं होना चाहिए, हमें फ्रस्ट्रेट नहीं होना चाहिए, क्योंकि भाई जो हक पर होता है ना वो फ्रस्ट्रेट नहीं होता, वो झुंझुलाता नहीं है, वो बेसुकून नहीं होता। हक वाला इंसान बेसुकून नहीं हो सकता, ठीक है। अगर वो गलत बातें कर रहा है, बेवकूफी की बातें कर रहा है, तो या तो आप उसको प्यार से समझा दें, ठीक है, आराम से उसको जो है ना बता दें कि भाई आपकी ये बात जो है ना ये तो इट्स नॉट मेकिंग एनी सेंस, इट्स नॉट एडिंग अप, ये तो यानी कोई तुके नहीं बन रही जो कि आप इस तरह की बातें कर रहे हैं, असल में तो ऐसा नहीं वैसा है, या तो आप उसको समझा दें, ठीक है ना। लेकिन अक्सर ऐसा होता है कि हम उसको समझा भी नहीं सकते, क्योंकि वो जरा ज्यादा बोलने वाला होता है, जरा ऊंचा बोलने वाला होता है, तो इस वजह से ना अब आप उसको समझा भी नहीं सकते। तो ऐसी सूरत में क्या करना चाहिए, ऐसी सूरत में ना खामोशी इख्तियार कर लेनी चाहिए और मुतमइन हो जाना चाहिए कि मैं हक पर हूं और हक पर जो है ना अल्लाह ताला की मदद शामिल होती है हक वाले के साथ, ठीक है। तो मुझे फ्रस्ट्रेट होने की क्या जरूरत है, मुझे झुंझुलाने की क्या जरूरत है, ठीक है। तो मुतमइन हो जाए और अपना ताल्लुक जो है ना उस वक्त अल्लाह ताला के साथ जोड़ लें, जैसे कहते हैं अपनी तार अल्लाह के साथ लगा लें कि ए अल्लाह मैं इसको नहीं समझा सकता, मैं इसको चुप भी नहीं करा सकती, है ना, लेकिन आप तो इसको समझा सकते हैं ना, आप इसको चुप भी करा सकते हैं, है ना, आप इसको समझा दें, मेरे बस में नहीं है, मैं इसके साथ, मैं इसके मुंह नहीं लगना चाहती, ठीक है, मैं इसकी चीजों का जवाब नहीं दे सकती हूँ, मेरे पास इतनी सिकत नहीं है, इतना मेरे पास तरीका नहीं है, मुझे आता इनकी बातों का जवाब देने का। तो झुंझुलाट नहीं होनी चाहिए हक वाले के अंदर, झुंझुलाट नहीं होनी चाहिए, ठीक है। अगर झुंझुलाट हो रही है ना तो या तो इसका मतलब ये है कि आप खुद हक पर नहीं है, आप खुद हक पर नहीं है, इस वजह से आपको झुंझुलाट हो रही है। या दूसरी सूरत ये भी हो सकती है कि बेशक आप हक पर तो हैं लेकिन आपके अंदर जो है ना एक बेइत्मीनानी भी, किसी वजह से आपके अपने अंदर बेइत्मीनानी भी मौजूद है, ठीक है। तो अब उस बेइत्मीनानी का इलाज करने की जरूरत होती है कि भाई क्यों मेरे अंदर बेइत्मीनानी, हो सकता है कि मैं इस टॉपिक पर तो मैं हक पर हूं, हो सकता है इस टॉपिक पर तो मैं हक पर हूं, लेकिन दूसरे जो मामलात है ना वो मेरे खराब है, मैं अल्लाह ताला की खुद भी नाफरमानी कर रही हूँ, मैं खुद भी जो है ना वो झूठ की जिंदगी गुजार रही हूँ, मैं खुद भी जो है ना मैं गुनाह की जिंदगी गुजार रही हूँ, इस वजह से मेरे अंदर ये झुंझुलाहट वाली कैफियत है, मेरे अंदर बेइत्मीनानी वाली कैफियत है। वरना ये कैसे हो सकता है कि अगला बंदा गलत बात कर रहा हो और मेरे अंदर झुंझुलाहट पैदा हो जाए हालांकि मैं सच पर हूँ, ये कैसे हो सकता है कि मैं फ्रस्ट्रेशन का शिकार हो जाऊँ। यकीनन मेरा कोई दूसरा गुनाह है कि जिसकी वजह से मैं फ्रस्ट्रेशन का शिकार हो रही हूँ, तो उस गुनाह के ऊपर फिर अल्लाह ताला से तौबा कर लेनी चाहिए, माफी मांग लेनी चाहिए, ठीक है। तो इन ये काफिर थे तो ये तो जाहिर है हक पर नहीं थे, तो ना अब ये नबी अलैहि सलाम की सारी दलीलों को पा लेने के बावजूद ये मुखालफत करते थे और उनके अंदर झुंझुलाहट पैदा होती थी। तो इसी का नतीजा था कि मुशरिकीन मक्का इसकी तमन्ना करते थे कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की जल्द वफात हो जाए, जैसा कि बाज आयात में है नतरब्बसु बिही रैबल मनून, ठीक है, कि ये कहते थे कि हम तो इनके लिए इंतजार कर रहे हैं कि इनके ऊपर कोई जमाने की गर्दिश या ये किसी मुसीबत में मुब्तला हो जाए। रैबल मनून जमाने की गर्दिश का मुहावरा उर्दू में भी इस्तेमाल होता है, यानी ये फंस जाए किसी गर्दिश के अंदर, किसी गर्दाब के अंदर फंस जाए ना नबी अलैहि सलाम। और इस मुसीबत में फंस जाने में सबसे बड़ी मुसीबत ये होती है कि बंदा जो है वो मर ही जाए, तो गोया कि ये कहते थे कि हम इनके लिए मौत का इंतजार कर रहे हैं, चले जाएंगे तो टल जाएंगे, हमारे ऊपर से मुसीबत टल जाएगी। तो इस आयत में हक तआला ने उनकी इस बेहुदा तमन्ना के दो जवाब दिए हैं, वो ये कि अगर हमारे रसूल सल्लल्लाहु अलैहि वसल्लम की जल्द ही वफात हो गई तो तुम्हें क्या फायदा पहुंचेगा, अगर तुम्हारा मकसद ये है कि उनकी मौत हो जाएगी तो हम लोगों को बतलाएंगे कि ये नबी और रसूल नहीं थे, वरना मौत ना आती, अगर अल्लाह के नबी होते, अल्लाह के रसूल होते तो मर कैसे गए भाई, ठीक है ना। तो इसका जवाब ये दिया कि जिन अंबिया की नबुवत को तुम भी मानते हो क्या उनको मौत नहीं आई। देखें एक दलील दे रहे हैं ना, ये अकली दलील भी है और नकली दलील भी है। नकली दलील क्यों? क्योंकि इनको इन तक की बातें पहुंची थी ऊपर से कि इब्राहिम अलैहिस्सलाम एक अल्लाह के नबी थे, वो आए थे और उन्होंने ये बातें करी थी और वो इतने सच्चे थे और वो, तो ये इब्राहिम अलैहिस्सलाम की नबुवत को मानते थे, ठीक है, और ये बातें इन तक नकल करके पहुंची थी। और फिर उसके ऊपर अकल इस्तेमाल करी कि जब इब्राहिम अलैहिस्सलाम को मौत आ गई और तुमने उनकी मौत की वजह से उनकी नबुवत का इनकार नहीं किया, तो फिर इनकी मौत के बारे में तुम ये क्यों सोच रहे हो कि अगर इनको मौत आ गई तो हम इनकी नबुवत का इनकार कर देंगे। यानी हम लोगों को कहेंगे कि देखो नबी को तो मौत नहीं आती, इनको कैसे मौत आ गई, ठीक है। तो अकली नकली दलील कभी अलग अलग भी होती हैं और कभी दोनों की कॉम्बिनेशन, दोनों को मिक्स करके भी पेश किया जाता है। जब उनकी मौत से उनकी नबुवत और रिसालत में कोई फर्क नहीं आया तो हज़रत सल्लल्लाहु अलैहि वसल्लम के वफात से आपकी नबुवत के खिलाफ कोई प्रोपेगेंडा कैसे किया जा सकता है। और अगर तुम्हारा मकसद आपकी जल्द वफात से अपना गुस्सा ठंडा करना है तो याद रखो कि ये मौत का मरहला तुम्हें भी दरपेश है, आखिर तुम्हें भी मरना है, फिर किसी की मौत से खुश होने के क्या मानी। फिर उसके आगे फारसी का शेर लिखा है और इस वक्त फारसी नहीं आती, ठीक है, तो खाम खा उसकी टांग तोड़ने की जरूरत नहीं है। तो मौत तो हर एक को आनी है ना। अब देखें साजिश के सगे मामू वालदा, वालदा को मौत आ गई, आज से कोई 6 साल गुजर चुके हैं वालदा की वफात को, और मामू, अब ये वो लोग होते हैं कि जिनको कि इंसान जब दुनिया में आता है और जैसे ही थोड़ा सा होश संभालता है लोगों की शक्लें पहचानना शुरू करता है तो इन लोगों को उस वक्त से पहचानता है। माँ को तो बच्चा आते के साथ ही पहचानना शुरू कर देता है ना, कोई और आ जाए तो रोता है और माँ आ जाए तो फिर चुप हो जाता है, ठीक है। अब इन लोगों को आप देखते हैं ना, यानी साल आफ्टर ईयर आफ्टर ईयर आफ्टर ईयर, है ना, आपकी जिंदगी के 40 साल गुजरे होते हैं, 50 साल गुजर जाते हैं कभी कभी, है ना, और आप इन लोगों को देख रहे होते हैं, इतना करीब से देख रहे होते हैं गोया के, यानी ये ऐसी शख्सियात होती हैं आपकी जिंदगी के अंदर जो कि लाजमी जुज और मुस्तकिल का आपका इनका साथ होता है, ठीक है। और फिर एक दिन आता है कि इनकी जिंदगी का भी जो चैप्टर होता है, जो बाब होता है, वो भी बंद हो जाता है, खत्म हो जाता है, और वो इस दुनिया से दूसरी दुनिया में मुंतकिल हो जाते हैं। कल जब खबर आई इंतकाल हो गया तो सारे उसका जहन उसी तरफ गया कि लफ्ज इंतकाल क्यों इस्तेमाल करते हैं, लफ्ज इंतकाल यानी मुंतकिल हो गए इस जहां से दूसरे जहां में मुंतकिल हो गए, खत्म नहीं हो गए, है ना, एनाहिलेट नहीं हो गए, फिना नहीं हो गए, सिर्फ मुंतकिल हुए हैं यहां से वहां, है ना। तो चाहे इंसान कैसी भी जिंदगी गुजार ले, कुछ भी कर ले, बड़े काम करे, छोटे काम करे, अच्छे काम करे, बुरे काम करे, बहरहाल इस दुनिया से उसने जाना ही है, मुंतकिल होना ही है। तो अब हजरत इंसान अगर हम भी हैं इस इंसान की डेफिनेशन में दाखिल, तो फिर हमने भी जाना है ना, ऐसी जिंदगी गुजारें कि जैसे के जाने वाले जिंदगी गुजारें। मौत क्या थी? फरमाया कि फिर इरशाद फरमाया कुल्लु नफ्सिन ज़ाइक़तुल मौत, यानी हर नफ्स मौत का मजा चखने वाला है। अजीब, कल हमारे करीबी रिश्तेदार की मौत हुई है और आज ही मौत का मौजूद है वो हमने पढ़ रहे हैं क्लास के अंदर। यहां मुराद हर नफ्स से मुराद यहाँ नफूस अर्ज़िया यानी जमीनी जानदार है, उन सब को मौत आना लाजमी है, नफूस मलाइका इसमें दाखिल नहीं, ठीक है। अच्छा, यहाँ पर एक ये हजरत ने ये एक जुमला लिखा है कि नफूस मलाइका के नफूस इसमें दाखिल नहीं है। तो अच्छा, बाज हजरात ने फरमाया कि एक लहजे के लिए तो सब पर मौत तारी हो जाएगी, ख्वाह इंसान और नफूस अर्जिया हो या फरिश्ते और नफूस समाविया। नफूस अर्जिया का मतलब वो نفوس، وہ جانے، نفوس سے مراد یہاں پر جانے جو کہ زمین کے اوپر رہتی ہیں، ہے نا، پلانٹ ارتھ کے اوپر رہتی ہیں، صحیح ہے. اور پلانٹ ارتھ سے مراد جو ہے نا وہ صرف یہ پلانٹ ارتھ نہیں ہے، یعنی جس کو کہ آپ نے سائنس میں اتنا تو پڑھا ہوگا سبھی نے کہ یہ جو ایک کرہ ارض جس کو کہتے ہیں، بال، کرہ مینز بال، تو یہ جو بال کی طرح کی، الپٹیکل بال کی طرح کی ایک سیارہ ہے، اس کو ارتھ کہتے ہیں. لیکن اس میں یعنی ارض سے مراد یہاں پر صرف پلانٹ ارتھ نہیں ہے، ارتھ نہیں ہے، ٹھیک ہے. کیونکہ ہو سکتا ہے کہ کوئی انسان جو ہے وہ اسپیس شپ کے اندر بیٹھ کر کے، راکٹ میں بیٹھ کر کے چاند پہ چلا جائے. تو اب چاند جو ہے یہ تو پلانٹ ارتھ نہیں ہے، یہ تو زمین نہیں ہے، یہ تو ارض نہیں ہے، ٹھیک ہے نا. اب کچھ عرصے کے بعد ہو سکتا ہے اب بیٹھ کر کے جو ہے وہ ارتھ کے بجائے جو ہے وہ سوری مون سے بھی آگے چلے جائیں، مارس پہ بھی چلے جائیں، ہے نا. تو اب مارس پہ چلے گئے تو یہ تو اب نف کیا یہ نفوس ارضیہ میں شامل نہیں ہے اب یہ؟ نہیں، نفوس ارضیہ میں یہ بھی شامل ہے. کیوں؟ اس لیے کہ یہاں پر ارض سے جو مراد ہے نا وہ یہ پورا کا پورا جو مادی نظام ہے، ٹھیک ہے، جو فزیکل ورلڈ ہے نا، جس کے اندر سارے پلانٹس آ جاتے ہیں، سارے سٹارز آ جاتے ہیں، ساری گیلیکسیز آ جاتی ہیں، سب کے سب اس کے اندر شامل ہے، ٹھیک ہے. تو اگر کوئی یہاں سے نکل کر کسی دوسرے سیارے کے اوپر چلا جائے نا، کسی دوسرے گیلیکسی کے اوپر بھی چلا جائے، ویسے جانے وانے کے کوئی چانسز تو نہیں ہے، لیکن کوئی چلا جائے تو وہ بھی نفوس ارضیہ میں ہی شامل، وہ پھر بھی نفوس ارضیہ میں ہی شامل رہے گا، ٹھیک ہے. نفوس ملائکہ، یہ وہ مخلوقات ہیں ملائکہ کہ جو کہ جن کی رہائش جو ہے وہ اس پورے کے پورے مادی نظام کے اوپر جو آسمان اللہ تعالیٰ نے بنائے ہیں وہاں پر وہ رہتے ہیں، ٹھیک ہے. یہاں پر آتے ہیں کسی کام کے لیے، ٹھیک ہے نا، اور پھر عمومی طور پر وہ کام کر کے واپس چلے جاتے ہیں اپنے آسمانوں کے اندر، تو ان کو نفوس ملائکہ کہتے ہیں. تو یہاں پر وہ داخل نہیں ہے. لیکن علماء کے درمیان اس بات پر اختلاف ہے کہ کیا قیامت کے روز فرشتوں کو بھی موت نہیں آئے گی، موت آئے گی یا نہیں، ٹھیک ہے. تو بعض حضرات نے فرمایا کہ ایک لحظے کے لیے، یعنی ایک لمحے کے لیے تو سب پر موت طاری ہو جائے گی، خواہ انسان اور نفوس ارضیاں ہوں یا فرشتے اور نفوس سماویہ، یعنی سماویہ سے مراد آسمان، آسمانوں پر رہنے والی نفوس. بعض حضرات نے فرمایا کہ فرشتے اور جنت کے حور و غلمان موت سے مستثنا ہیں، ٹھیک ہے، جنت کے حور و غلمان، کیونکہ جنت جو ہے وہ بنی ہوئی ہے، ٹھیک ہے. یہ نہیں ہے کہ جنت جو ہے وہ اللہ تعالیٰ بنائیں گے قیامت کے بعد، جنت بنی ہوئی ہے اور وہاں پر نعمتیں موجود ہیں، اور ان نعمتوں میں حور اور غلمان بھی شامل ہیں. حور جو ہے وہ فیمیل جو وہاں کی مخلوق ہے اس کو حور کہتے ہیں، اور غلمان جو ہے وہ میل مخلوق جو ہے وہاں کے، جن کے بارے میں تفسیروں میں آتا ہے کہ چھوٹی عمر کے جو بچے دنیا سے فوت ہو جاتے ہیں تو ان کو یا تو وہاں پہ بنایا اللہ تعالیٰ غلمان بنا دیں گے، یا یہ کہ کافروں کے بچے، ٹھیک ہے، مسلمانوں کے بچے تو ان کے ساتھ رہیں گے، لیکن جو آخرت کے کافر ہوں گے تو وہ تو جنت میں نہیں ہوں گے نا. تو ان کی جو اولادیں دنیا میں فوت ہو گئیں تو ان کو جو ہے وہ غلمان میں داخل کر دیا جائے گا. اور تیسری صورت یہ کہ جو بس جس طرح حور فیمیل سرونٹس ہیں، اسی طرح سے غلمان جو ہیں وہ میل سرونٹس ہیں، جو کہ پہلے سے وہاں پہ بنائے ہوئے اللہ تعالیٰ نے رکھے ہوئے، ٹھیک ہے. تو وہ اس سے مستثنی ہے، ان کے اوپر کوئی موت نہیں آنے والی ہے، واللہ عالم. لیکن اللہ تعالیٰ اس سے زیادہ واقف ہیں کہ حقیقت کیا ہے، ٹھیک ہے. ہمیں کوئی حتمی طور پر یہ بات نہیں پتا کہ اس مخلوق کو موت آئے گی یا اس مخلوق کو موت نہیں آئے گی. اچھا، اور موت کی حقیقت جمہور علماء کے نزدیک روح کا جسد عنصری سے نکل جانا ہے، ٹھیک ہے. اب یہ موت کی تعریف کر رہے ہیں، ڈیفینیشن کر رہے ہیں کہ اس کا مطلب کیا ہے. وہ یہ ہے کہ جو جسد یعنی عنصری ہے، یہ جو عناصر ہوتے ہیں نا، فزیکل عناصر، مادی عناصر، ایلیمنٹس آف نیچر بھی جن کو کہتے ہیں، یعنی آگ، ہوا، مٹی اور پانی، ٹھیک ہے. ہمارا جو جسم ہے، بلکہ صرف ہمارا جسم نہیں، اس دنیا کے اندر جتنی بھی فزیکل چیزیں ہیں، یہ ان چار سے ہی مل کر کے بنی ہے، آگ، ہوا، مٹی اور پانی، ٹھیک ہے. تو ان کو عناصر اربعہ بھی کہتے ہیں، عناصر اربعہ، ठीक है, तो अब हमारा जिस्म भी जो है वो इन्हीं अनासर अरबा से मिलकर के बना है, तो इसको जसद अंसरी कहते हैं, इस वजह से उसको जसद अंसरी कहते हैं। और रूह जो है ये आग हवा मिट्टी पानी से मिलकर के नहीं बनी है, बल्कि रूह जो है वो अल्लाह ताला के का अम्र रब्बी है ना, रूह मिन अम्र रब्बी, अल्लाह ताला का हुक्म हुआ और रूह जो है वो पैदा हो गई। ठीक है, तो ये तो आलमुल अरवाह के अंदर अल्लाह ताला ने बनाई है, वहां पर इन चार चीजों को इस्तेमाल नहीं किया रूह बनाने के लिए। तो रूह जो है वो एकदम अलग चीज है और जसद अंसरी जो है वो एकदम अलग चीज है। अब जब इंसान की पैदाइश का वक्त आता है तो आपने सुना होगा कि एक फरिश्ता रूह को ले करके आता है और इंसान का जो जिस्म माँ के पेट में बनना शुरू हो चुका होता है तो उसके अंदर फिर अल्लाह के हुक्म से डाल देता है, ठीक है ना, किसी तरीके से या तो फूंक देता है, किसी तरीके से उसको इंजेक्ट कर देता है उस जिस्म के अंदर, और फिर ये रूह और जिस्म जो है ना, फिर वो यानी वो रूह जो होती है वो जिस्म के अंदर फैल जाती है, उसकी एक एक जुज, एक एक गोशे गोशे के अंदर पहुंच जाती है। ठीक है, तो अब ये जो है एक 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 इंसान बन जाता है, एक बंदा बन जाता है, अब्द बन जाता है। ठीक है, जैसे मिसाल के तौर पर बलून है ना, गुब्बारा जो बच्चे, अब वो बगैर फूले हुए जो गुब्बारे मिलते हैं बाजार से, तो वो जब आप अपने हाथ में पकड़ के फिर उसके अंदर हवा भर देते हैं, तो हवा भरने से क्या होता है कि अब वो गुब्बारा जो होता है, जो कि पहले एकदम ही सुखड़ा हुआ और इस बुरी सी हालत में था, तो अब जो है ना वो फूल करके एक बड़ा अच्छी शक्ल की एक चीज बन जाती है ना। कभी तो ऐसे गुब्बारे भी होते हैं कि जिनको जिनके अंदर आप अगर फूंक भर दें, हवा भर दें या हीलियम भर दें, तो बाकायदा एक सूरत बन जाती है, कभी किसी किसी जानवर की सूरत बन जाती है, कभी किसी जो है वो किसी चीज की सूरत बन जाती है, कभी किसी इंसान की सूरत बन जाती है। तो गोया के ना हमारा भी यही मामला है कि रूह के से पहले जो है ना वो हम उस तरह की एक चीज होते हैं जैसे कि अनफिल्ड बलून, और जब रूह उसके अंदर फरिश्ता फूंक देता है तो फिर वो एक जिंदा इंसान बन जाता है, अगरचे कि अभी भी वो माँ के पेट में ही होता है लेकिन जिंदा इंसान बन जाता है। ठीक है, तो ये जो रूह होती है ना, फिर वो जिस जसद अंसरी के साथ एक पक्की तौर पर जुड़ जाती है। ठीक है, तो अब ये रूह जब उसके अंदर से फिर कंप्लीटली बाहर निकल जाए ना, इसको मौत कहते हैं, कंप्लीटली बाहर निकल जाए उसको मौत कहते हैं। कंप्लीटली बाहर निकल जाए का लफ्ज क्यों इस्तेमाल कर रहे हैं, उसकी वजह ये होती है कि जब इंसान सोता है तो उस वक्त भी रूह उसके जिस्म से निकलती है, लेकिन वो जो निकलना होता है ना वो ऐसा कामिल, ऐसा कंप्लीट निकलना नहीं होता कि बिल्कुल ही जो है वो इंसान मुर्दा हो जाए, है ना, क्योंकि जब हम सोते हैं और फिर हम ख्वाब भी देखना शुरू कर देते हैं, तो आपने सुना होगा कि ख्वाब क्यों देखते हैं, क्योंकि हमारी रूह जो है वो हमारे जिस्म में से निकल करके वो फिर उड़ना शुरू हो जाती है, घूमना शुरू हो जाती है। ठीक है, लेकिन सांस तो फिर भी चल रही होती है, ब्लड सर्कुलेशन तो जिस्म के अंदर फिर भी हो रही होती है। ठीक है ना, तो अगर रूह यानी कामिल तौर पर निकल जाए तो फिर ब्लड सर्कुलेशन का सिलसिला भी खत्म हो जाए, है ना, हमारा जो 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 पल्मोनरी सिस्टम है, ऑक्सीजन का जो सिस्टम है, वो भी बिल्कुल खत्म हो जाए। ठीक है, लेकिन वो सब कुछ खत्म नहीं होता, तो इस वजह से सोने को मौत कहा गया, लेकिन ये कम दर्जे की मौत होती है। असल कामिल मौत उस वक्त होती है जब फरिश्ता आकर के उसको निकाल लेता है, मुकम्मल तौर पर जिस्म के अंदर से निकाल लेता है, फिर जिस्म जो है ना उसकी सारे फंक्शन जो होते हैं फिर खत्म हो जाते हैं, बंद हो जाते हैं। अच्छा, रूह खुद एक जिस्म नूरानी लतीफ जी हयात मुतहर्रिक का नाम है, यानी एक रूह इन ऑफ इटसेल्फ एक एक यानी मुतहर्रिक हरकत करने वाली चीज है, हयात वाली चीज है, जिंदा चीज है। ठीक है, लेकिन ये जिस्म अंसरी नहीं है, इसका कोई कोई फिजिकल मटेरियल जिस्म नहीं है, बल्कि इसका जो जिस्म है ना वो नूर का बना हुआ जिस्म, जिस्म नूरानी, ठीक है, लाइट का बना हुआ जिस्म जो इंसान के पूरे बदन में ऐसा समाया हुआ रहता है जैसे अर्क गुलाब उसके फूल में। अब माशाल्लाह आदत ने अपने हिसाब से मिसाल दी है, तो वो वही लोग इसको देखते होंगे कि जिनके घरों में गुलाब होते होंगे, अर्क गुलाब को, बहरहाल जो अर्क गुलाब, गुलाब की पत्तियों को निचोड़ करके निकाला जाता है, क्योंकि अर्क गुलाब जो होता है वो ऐसा नहीं है कि گلاب کے اوپر گلاب کا جو پھل ہے روز رائٹ اس کے اوپر جو ہے وہ قطرے پڑے ہوتے ہیں وہ عرق گلاب ہوتے ہیں. نہیں وہ تو شبنم کے قطرے ہوتے ہیں جو کہ گلاب کی پتیوں کے اوپر صبح کو شبنم جب گرتی ہے تو اس کے بعد پڑے ہوتے ہیں. عرق گلاب کیا ہوتا ہے کہ گلاب کے جو 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 پتیاں ہیں ان کے اندر یہ موجود ہوتا ہے, اسی وجہ سے ان کو نکالنے کے لیے گلاب کو نچوڑا جاتا ہے. تو روح اس طریقے سے ہمارے جسم کے اندر موجود ہے. ابن قیم نے روح کی حقیقت بیان کر کے اس کو 100 دلائل سے ثابت کیا ہے. یہ دونوں باتیں حضرت نے جو مشہور تفسیر علامہ آلوسی رحمۃ اللہ علیہ کی روح المعانی کے نام سے بہت مشہور تفسیر ہے, اس میں سے یہ دونوں باتیں نقل کری ہیں. ٹھیک ہے, تو باقی انشاءاللہ اگلی کلاس میں پڑھیں گے, ٹائم اوور ہو گیا, پہلے ہم نے آپ کو بہت انتظار کروایا. بس اس وقت جو ایک دل میں بات آ رہی ہے وہ یہی کہ جس انسان کو موت کا پتہ بھی ہو اور موت اس کو یاد بھی رہے نا, تو اس کا پھر دنیا میں زندگی گزارنے کا انداز بہت مختلف ہوتا ہے اس انسان کے مقابلے میں کہ جس کو موت کا پتہ تو ہے. دنیا کا کوئی ایسا انسان نہیں ہے جس کو اس بات کا پتہ نہیں ہے کہ مرنا ہے نا. مسلمان تو کیا, کافر کو بھی اس بات کا پتہ ہے کہ ہر انسان نے مرنا ہے. کوئی چھوٹا سا بچہ بالکل ہی ایسے یعنی امیچور قسم کا ہوگا یا کوئی پاگل دیوانہ ہوگا جس کو یہ بات نہیں پتہ ہوگی کہ انسان مر جاتا ہے. ٹھیک ہے, تو ہر انسان کو پتہ ہے کہ اس نے مرنا ہے. لیکن دوسری جو چیز ہے وہ کیا کہ کیا اس کو یہ بات یاد بھی رہتی ہے کہ میں نے تو مرنا ہے اور مرنے کے بعد میرا حساب ہوگا, جو میں یہاں پہ کر رہا ہوں اس کا حساب ہوگا. نہیں, یہ ہر انسان کو یاد نہیں رہتا. یہ کس کو یاد رہتا ہے؟ یہ صرف ایک اچھے مؤمن کو یاد رہتا ہے کہ یہ دنیا ٹیمپرری دنیا ہے اور اس دنیا کی زندگی کے اندر جو میں کر رہا ہوں اچھا یا برا, تو مجھ سے ان سب چیزوں کے بارے میں پوچھا جائے گا, بتایا جائے گا, مجھ سے سوال کتاب ہو سکتا ہے ان ساری چیزوں کے بارے میں. ٹھیک ہے, تو اب ایسے شخص کی نا زندگی کی ترتیب بالکل مختلف ہوتی ہے. کافر کی زندگی کی ترتیب یا جو غافل ہوتا ہے موت کے بعد حساب کا اقرار تو کرتا ہے لیکن غافل ہو جاتا ہے, بھول جاتا ہے اس بات کو, تو اس کی زندگی کی ترتیب بالکل مختلف ہوتی ہے. اب ہمیں کل یہ بات ذہن میں آ رہی تھی کہ جب ہم ابھی پاکستان میں تھے تقریباً 1.5 مہینہ, ٹھیک ہے, لیکن یہ جو 1.5 مہینے کا سفر تھا جس میں کراچی ہی مینلی سارا وقت گزرا, بس تھوڑی دیر کے لیے آج لاہور گیا تھا فیض سے ملنے کے لیے, تو اس سفر کی حقیقت کیا تھی کہ سفر شروع ہونے سے پہلے ہی واپسی کا ٹکٹ خرید لیا گیا تھا, ہے نا, ہم نے واپسی کا ٹکٹ شروع ہونے سے پہلے ہی خرید لیا تھا. یہ ہم نے کوئی ون وے ٹکٹ نہیں خریدا. ابھی جو محمودات کزن کل یہاں پہ تھے, والد صاحب کے انتقال کا جو پتہ چلا تو انہوں نے ٹکٹ خریدا, انہوں نے ون وے ٹکٹ خریدا, ہے نا, کہ بھائی ابھی واپسی کا نہیں پتہ, جب ہو جائے گا سارا معاملہ تو پھر اس کے بعد واپسی کا ٹکٹ خرید لیں گے. لیکن ہم جب گئے تھے تو ہم نے ٹو وے ٹکٹ خریدا تھا, ہے نا. بالکل اسی طریقے سے ہر انسان جب اس دنیا میں آتا ہے تو ون وے ٹکٹ لے کر کے نہیں آتا بلکہ ٹو وے ٹکٹ لے کر کے آتا ہے نا. واپسی کا ہے, یعنی پتا نہیں ہے کہ کس تاریخ کو واپسی ہوگی لیکن ہے, واپس تو ہونا ہے. ٹھیک ہے, تو اب جب ہم 1.5 مہینے کے لیے وہاں پہ گئے تھے نا, تو اب وہاں پہ جا کر کے نا بہت سارے لوگوں نے کہا کہ بھئی آپ جو ہے وہ گھوم پھر کیوں نہیں رہے ہیں, آپ بچوں کو ادھر ادھر کیوں نہیں گھما رہے ہیں, آپ یہ کیوں نہیں کر رہے ہیں, وہ کیوں نہیں کر رہے ہیں. تو ہم نے نا شروع میں ذرا بٹھا کر کے نا ان کو سمجھایا کہ بھئی دیکھیں ہم یہاں پر آئے ہیں کام کے لیے, یعنی میں یہ کہانی بنا نہیں رہا آپ کو کچھ کوئی وہ نصیحت کرنے کے لیے اپنی طرف سے کوئی کہانی بنا رہا ہوں, نہیں, حقیقت میں ایسا ہی ہوا. لوگوں نے ہم سے کہا کہ آپ گھوم پھر کیوں نہیں رہے, آپ بچوں کو گھما کیوں نہیں رہے. تو ہم نے ان کو یہی جواب دیا کہ دیکھیں ہم یہاں پر ویکیشن کے لیے نہیں آئے, ویکیشن یعنی چھٹی منانے کے لیے آئے ہی نہیں, ہم تو یہاں پر آئے ہیں کام کے لیے, کچھ باقاعدہ پروجیکٹس ہیں, والد صاحب کو لے کر کے جانا تھا, ان کو یہ کام کروانا تھا, ان کو وہ کام کروانا تھا, ان کو یہ کام کروانا تھا, ہے نا, اور والد صاحب کی طبیعت بھی ایسی, بڑھاپا بھی ایسا کہ اب ان کو چھوڑ کر کے بھی آپ ایسے کو تھوڑی کہ نکل جائیں گے بچوں کو لے کر کے کبھی گھمانا پھرانا. हमने सीधा सीधा बोला कि भाई हम वेकेशन के लिए आए नहीं, हम तो यहाँ पर काम के लिए आए, ठीक है ना। तो भाई काम करना होगा ना, फिर वेकेशन का तो टाइम ही नहीं है फिर ना, पहली बात। दूसरी बात ये, यानी पता था कि जी वापसी का सफर है और वक्त कम है, वेकेशन मोड में हम नहीं है, हम तो काम के मोड में है, क्लासेस भी वहां से चलती रही और दूसरे काम भी चलते रहे। अच्छा दूसरी चीज क्या कि अब ये महदूद वक्त था, तो इस महदूद वक्त में जो है ना वो हमारी तवज्जो जो थी वो ये नहीं कि हमने बिल्कुल कोई तफरी नहीं करी, जितना मौका हो सका मुमकिन हो सका उतनी तो हमने करी, राइट। लेकिन ऐसी कोई तफरी नहीं करी कि जिसकी वजह से काम मुतासिर हो जाए, जिस काम के लिए गए थे वो काम हम ना कर सके, ऐसी कोई तफरी नहीं करी, है ना। वक्त कम था, जल्दी जल्दी काम किया, कामों को पेंडिंग में नहीं डाल दिया कि भाई अभी तो यहाँ पे आराम से रहेंगे, बहुत वक्त पड़ा हुआ है, आराम से काम करेंगे। नहीं भाई, नहीं है वक्त पड़ा हुआ, बहुत जल्दी ये वक्त खत्म हो जाएगा, जल्दी जल्दी काम करने, तो जल्दी जल्दी काम किया, तो पहली बात ये कि वेकेशन मोड में नहीं रहे, दूसरी बात ये कि जल्दी जल्दी काम किए, ये भी नहीं कि काम तो कर रहे हैं लेकिन आराम से सो सो करके कर रहे हैं और पेंडिंग में डाल डाल करके कर रहे हैं, है ना। दूसरी बात ये हो गई। तीसरी बात क्या थी, तीसरी बात ये थी कि अब वहां पर रहते हुए ना, अब जाहिर है आस पड़ोस के अंदर दूसरे लोग भी होते हैं और मिलना जुलने वाले भी लोग होते हैं बहुत, तो उनके साथ जो मेल मिलाप था, मेल जोल था, वो भी जो है ना वो बहुत ज्यादा नहीं बढ़ा सके, ठीक है ना, क्योंकि वक्त कम था। और हमें ये भी पता था कि अब अभी तो हम यहाँ पे आके सेटल नहीं हो रहे हैं कि यहाँ पे हमने लंबा अरसा रहना है, हमें तो अभी वापस चले जाना है, अगरचे कि अब अल्हम्दुलिल्लाह अपना घर है, लेकिन इस वक्त जो है ना वो मेल मिलाप अगर हम ज्यादा बढ़ाएंगे, उसके अंदर ज्यादा वक्त लगा देंगे, उसका कोई खास फायदा नहीं होगा। हाँ, सलाम दुआ करी जिनके साथ मुमकिन हुआ, कर ली उनसे सलाम दुआ, है ना, जिनके साथ कोई काम पड़ गया जायज काम, राइट, वो उस काम की खातिर उनसे मुलाकात करी, किसी को हम हमसे कोई चीज पूछनी थी, कोई चीज सीखनी थी, कोई चीज, है ना, तो उनके साथ मुलाकात कर ली। लेकिन ये सब का सब जो था वो काम था, है ना, हमने गोया के अपने पैर फैलाए नहीं, है ना, लंबा लेटना जिसको कहते हैं, इधर से भी जा करके ताल्लुकात बढ़ा रहे हैं, उधर भी ताल्लुकात बढ़ा रहे हैं, इधर भी ताल्लुकात बढ़ा रहे हैं, इधर भी दोस्तियां लगा रहे हैं, उधर भी जो है वो गप्पे मार रहे हैं, ये सब कुछ नहीं किया। क्यों? इसलिए कि महदूद वक्त लेकर के आए हैं और वापसी का टिकट जो है वो है हमारे हाथ, वापस जाना है, मूव नहीं हो रहे यहाँ पर, माइग्रेट नहीं हो रहे यहाँ पर, ठीक है ना। तो अब देखिए ये एक रियल लाइफ में आपको मिसाल दे रहा हूँ जो कि हमने अपने साथ करी है ना, खुद अभी ये दिन गुजार करके आ रहे हैं इस तरीके से। मोमिन का इस दुनिया के अंदर यही मामला होता है, बिल्कुल यही मामला होता है, वो इस दुनिया को काम की जगह समझता है, वेकेशन की जगह नहीं समझता, काम की जगह समझता है, जो जरूरत वाले ताल्लुकात होते हैं वो करता है, जरूरत वाली बातें करता है, ठीक है ना। लेकिन हर चीज के अंदर जो सबसे अहम बात उसके जहन के ऊपर रहती है वो यही है कि मैं यहाँ पर काम के लिए आया हूं, और उसको ये भी बात पता होती है कि वक्त महदूद है, यहाँ का जो रिटर्न टिकट है तो वो मौजूद, लेकिन मुझे उसकी तारीख भी नहीं पता, है ना। किसी से बात हो रही थी, आप में से ही शायद मौजूद भी होंगी, कि इस दुनिया के अंदर आने की तरतीब है लेकिन जाने की कोई तरतीब नहीं, 80+ का बूढ़ा भी जा सकता है और 4 साल का बच्चा भी जा सकता है, हत्ता कि बिल्कुल न्यू बॉर्न बेबी इस दुनिया में आकर के फिर फौरन वापस जा सकता है ना। तो भाई जब ये सब लोग जा सकते हैं बगैर इत्तला के और वक्त बजायर जो वक्त है बुढ़ापे के बाद जाने का, नहीं, हम जब ये भी जा सकते हैं तो हम क्यों नहीं जा सकते, किसी वक्त भी हम जा सकते हैं। तो इस वजह से जल्दी जल्दी काम करना, यानी जिसको हमारे मशाये कहते हैं, बुजुर्ग कहते हैं कि जब कोई नेकी का ख्याल तुम्हें आ जाए और उसके असबाब और वसाइल तुम्हारे पास मौजूद हो, कर लो उस नेकी का काम, उस नेकी काम को छोड़ो नहीं, पेंडिंग में मत डालो कि कल कर लूंगी, परसों कर लूंगी, अगले साल कर लूंगी, नहीं। जब ये दोनों चीजें मौजूद हैं, एक तो आइडिया आ गया तुम्हारे जहन, आइडिया ना आता तो मैं कैसे करती, और दूसरी चीज ये कि आइडिया आने के बाद वसाइल भी अल्लाह ताला ने मुहैया कर दिए कि आप कर भी सकती हैं ये नेकी का काम। मिसाल के तौर पर जैसे रोजा रखना है ना, अब रोजा रखना एक नेकी काम है, रजब का महीना शुरू हुआ है, शाबान का महीना इंशाल्लाह शुरू हो जाएगा, तो अब दिल में ख्याल आ गया कि हाँ जी मैं भी नफली रोजे रखूं, लेकिन सेहत ऐसी नहीं, मसरूफियत कोई ऐसी है, कोई ऐसी वजह बन गई कि जिसकी वजह से आप नहीं रख सकती, तो फिर कैसे रोजा रखेंगे। लेकिन जब दोनों चीजें इकट्ठी हो जाएं तो अब उसको पेंडिंग में ना डालें, नहीं नहीं अगले साल, अभी तो मैं जवान हूं, जब बूढ़ी हो जाऊंगी ना तब ये नेकी इबादत वाले काम तो बूढ़े लोग क्या करते, मैं तो बूढ़े होने के बाद करूँ। भाई आपको किसने कह दिया कि आपने बूढ़ा होना है, किसने कह दिया कि जब आप बूढ़ी होंगी तो आप रोजा रखने के काबिल भी रहेंगी कि नहीं रहेंगी, है ना। तो जल्दी जल्दी कर लेना। और तीसरी बात, तीसरी और आखिरी बात ये कि इस दुनिया के अंदर ये जो यानी फजूल के जो हम ताल्लुकात बनाने के शौक लगे हुए होते हैं ना हमें, इधर से भी यानी इसको नेटवर्किंग कहते हैं कुछ लोग, इसको सोशलाइजिंग कहते हैं, किसको कुछ कहते हैं, कुछ एक से एक जो है वो अल्फाज के लिए हमने क्वाइन किए हुए। तो भाई इसको बंदा रिस्ट्रिक्ट करे, इसको रिस्ट्रिक्ट करे, इसलिए कि जब जब इन चीज़ों के अंदर इंसान लग जाता है ना, दोस्तियां लगाने में और चैट चिट चैट करने में और सोशलाइज करने में, तो असल जो मकसद होता है ना उसकी जिंदगी का, उसके लिए फिर उसके पास वक्त ही नहीं रहता, वक्त ही नहीं रहता। और हकीकत तो ये है कि खाली वक्त ही नहीं रहता का मसला नहीं होता, बल्कि उसका जहन ही फिर इतना उलझ जाता है इन दोस्तियों यारियों गप्पों चैटों के अंदर कि अब उसके जहन में नेकी के ख्याल भी नहीं आ रहे होते। ये जहन भी एक महदूद कंटेनर है, इसके अंदर अगर आप इस किस्म की चीजें भर देंगे ना, ठीक है, तो अब इसमें जगह ही नहीं रहेगी नेकी के कामों के लिए, दीन का इल्म सीखने के लिए, दीन के ऊपर अमल करने के लिए, जो जो आइडियाज और ये, इनकी जगह नहीं रहेगी फिर दिमाग के अंदर। ये दिमाग कोई लामहदूद किस्म की चीज नहीं है, ये महदूद किस्म की चीज है, ठीक है। तो अगर ये चीजें हैं हमारी जिंदगी में, रोज हमने अपनी सहेलियों से बात करनी होती है, रोज हमने अपने रिश्तेदारों से बात करनी होती है ना, तो जान लें कि दीन वाली जिंदगी नहीं है ये, ये दीन वाली जिंदगी नहीं है। अगर दीन वाली जिंदगी गुजारना चाहती हैं, आखिरत की तैयारी वाली जिंदगी गुजारना चाहती हैं ना, तो इस तरतीब को बदलना पड़ेगा, बदलना पड़ेगा, छोड़ना पड़ेगा इस किस्म की जो दोस्तियां यारियां लगाई हुई हैं, ठीक है। तो इसके साथ हम आज की क्लास खत्म करते हैं, देख लो एक नजर कि किसी ने कुछ सवाल वगैरह। काफिरों की कितनी उम्र के बच्चे गिलमान में मौजूद होंगे? अच्छा, इन्होंने पहले सवाल किया होगा जब हम गिलमान का पढ़ रहे थे, तो काफिरों की कोई उम्र नहीं है कि जी 12 साल 13 साल 14 साल, बल्कि जो शरी तौर पर बालिग होने से पहले दुनिया से चले गए, ठीक है ना, तो वो गिलमान की शक्ल में वहां पर मौजूद होंगे। क्यों? इसलिए कि जो बालिग नहीं होता तो उसके ऊपर शरीयत के अहकाम नहीं आते, तो अगर वो गुनाह की जिंदगी गुजार रहा है या उस वो शिर्क की जिंदगी गुजार रहा है, तो उसकी सजा में उसको जहन्नुम में नहीं डाला जाएगा, क्योंकि वो तो अभी बालिग नहीं हुआ था, ठीक है। तो नाबालिग बच्चे, ठीक है। अब बालिग होना तो किसी एग्जैक्ट एज में नहीं होता ना, वो तो फिर जो उसके असरात होते हैं उनसे पता चलता है कि बच्चा बालिग हो गया कि नहीं हो गया, ठीक है। तो यहाँ पे क्लास रोकते हैं, आपको दावान उन्होंने एक और सवाल लिख दिया है, इसका मतलब ये है कि हमें किसी फ्रेंड के साथ बात नहीं करनी चाहिए है रोज। हाँ, ये बात बिल्कुल सही। इनका सवाल सुनने कि इन्होंने कहा कि इसका मतलब ये है कि हमें किसी फ्रेंड के साथ बात नहीं करनी है रोज, रोज रोजाना, ठीक है ना जी। इसका जवाब यही है कि यस, इसका यही मतलब है कि आपने किसी दोस्त के साथ रोजाना बात नहीं करनी है, ठीक है ना। क्या मतलब कि हाँ, फ्रेंड्स के साथ बात कर सकते हैं अगर वो बातें जो आप उनसे करते हैं वो खिलाफ शरीयत खिलाफ दीन नहीं है, तब आप फ्रेंड्स से बातें कर सकते हैं। ये नहीं कि फ्रेंड से बिल्कुल बात नहीं कर सकते, कर सकते हैं अगर वो बातें खिलाफ शरीयत खिलाफ दीन नहीं है तो, ठीक है ना। इसके लिए पहले दीन सीखना पड़ता है, तब पता चलता है कि खिलाफ शरीयत बात तो नहीं कर रही थी मैं फ्रेंड से, ठीक है ना। तो फ्रेंड से बात कर सकते हैं, लेकिन रोज बात करने वाला जो मसला है ना, ये तो समझ लें कि ये तो यानी बेसिकली इसका मतलब ये है कि योर लाइफ इज गुड फॉर नथिंग, योर लाइफ इज गुड फॉर नथिंग, ठीक है ना। रोजाना आप दोस्तों से बात कर रही हैं तो जिस मकसद से अल्लाह ने भेजा है और जिसके बारे में सवाल होगा, उसके लिए तो फिर आपका टाइम तो चले आप 2 घंटे बात करती होंगी, 22 घंटे आपकी जिंदगी आपके दिन के बच जाते होंगे, आप समझते होंगे 22 घंटे में मैं कर लूंगी। नहीं, जो 2 घंटे इंसान बात करता है ना, उस 2 घंटे के जो असरात होते हैं, जो ख्यालात होते हैं, वो उसके दिमाग के अंदर 22 घंटे चलते रहते हैं। तो 2 घंटे की बात से बेसिकली आप जो बाकी 22 घंटे होती है ना उसको भी बर्बाद कर देते, ठीक है ना। तो इस वजह से इन चीजों को रिस्ट्रिक्ट करना लाजिमी है। इसके बगैर भूल जाए कि आप दीन को समझ सकती हैं और अपने जिंदगी के मकसद को पूरा कर सकती हैं। वैयाकुम, अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातुहू।